الحمد لله الذي هدانا للإسلام، أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله، أرسله الله سبحانه وتعالى إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا. صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته، وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الذين آتيناهم الكتاب يتلونه حق تلاوته أولئك يؤمنون به. وقال تعالى: إن الذين يتلون كتاب الله وأقاموا الصلاة وأنفقوا مما رزقناكم سرا وعلانية يرجون تجارة لن تبور. صدق الله مولانا العظيم. اللہ تعالیٰ کا احسان ہوا، جامعہ حقانیہ جیسی تاریخی درسگاہ میں قراءات حقا سننے کی سعادت حاصل ہوئی. بستی کا نام تو کٹھور ہے لیکن لہجہ ماشاءاللہ نرم و نازک رہا ہے. جبکہ شعبے کے روح رواں قاری عبدالرحیم صاحب جیسے ہو تو اللہ کی رحمتیں تو انشاءاللہ برستی ہی رہے گی. نام کا اثر اگر مانے تو قاری احیا صاحب اس شعبے کی گویا حیات اور زندگی کا ذریعہ ہے. اللہ تعالیٰ ان کی سرپرستی میں، محنتوں میں، خدمات میں خوب خوب ترقی عطا فرمائے اور قبول فرمائے. جنید نام پر جنید بغدادی کی یاد تازہ ہو جاتی ہے. کیپٹن کہو کہ وائس کیپٹن کہو، جو ایسے ہو تو پھر ماشاءاللہ وہاں علم و عمل کے پھل پھول کھلتے ہی رہیں گے. قرآن مجید کی تلاوت کا حق ادا کرنے کی ترغیب دی گئی. الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ. حضرت الاستاذ قاری احمد اللہ صاحب رحمۃ اللہ علیہ نے वहां किरणपुर जामिया फुरखानिया अपने मदरसे में हुक्म फरमाया तुझे सालाना जलसे में आना है। मैं गया तकरीर शुरू की जलसे में, उन्होंने एक बात ये कही कि आज मैं मुद्दतों के बाद अपनी मश्क हजरत को सुना रहा हूं। हजरत भी खूब हंसे क्योंकि मुझे ताकीद फरमाई थी कि तकरीर में हमेशा कुरान तजवीद की रियायत के साथ पढ़ा करो और उमदा लहजे से पढ़ा करो तो इंशाल्लाह उसका सामईन पर अच्छा असर होगा। तो ये कुरान मजीद की तिलावत का हक अदा करने की तरवीज दी गई। इस मौजू पर हजरात मुफस्सिरीन ने और उलमा ने बहुत कुछ लिखा है कि तिलावत का हक, कुरान का हक क्या है। उनमें से चंद बातें इस मजलिस में आपकी खिदमत में अर्ज करता हूं। कुरान मजीद का पहला हक ये है कि हम दिलो जान से ये अकीदा रखें कि ये अल्लाह ताला की मुबारक किताब है। इस वक्त इल्हाद और इर्तिदाद के माहौल में एक तबका ऐसा तैयार हो रहा है कि जो अल्लाह ताला को मानते नहीं, और बहुत से वो हैं जो अल्लाह को मानते हैं लेकिन कुरान को अल्लाह का कलाम नहीं मानते। इस वक्त आसमान के नीचे जमीन के ऊपर अगर कोई हकीकत में कलामुल्लाह कहलाने के वाकई मुस्तहिक है तो वो कुरान मजीद है। ये कुरान का पहला हक बनता है, हमारा अकीदा हो, हमारा ईमान हो कि ये अल्लाह सुबहानहू व तआला का कलाम है। और जैसा हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ और जितना हिस्सा अल्लाह ताला को कयामत तक बाकी रखना मुकद्दर था ऐसा हो बहु ये कुरान महफूज है। दूसरा हक है कुरान मजीद का अजमत, एहतराम, अदब, ये भी कुरान मजीद का हक बनता है। शुरू में बहुत अच्छी तिलावत आपने सुनी जिसमें मुनकिरीन की बात को रद्द किया गया وَقَالَ الَّذِينَ كَفَرُوا لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون। वो कुरान की बेअदबी करने वाली जमात थी जो अल्लाह के आखिरी नबी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तिलावत के वक्त पर शोर मचाते थे, अपनी आवाजें ऊंची करते थे और उनका नापाक मकसद ये होता था कि कुरान की आवाज दब जाए। तो हम कुरान का अदब, कुरान की अजमत, कुरान का एहतराम कि कुरान मजीद की जाहिरी अजमत भी हो, बातिनी अजमत भी हो, حضرت مولانا شاہ برر الحق صاحب حضوری نور اللہ برکاتہ ممبئی میں کھوکھا بازار کی مسجد قدیم دعوت و تبلیغ کا مرکز تشریف لائے. جمعہ کا دن تھا, حضرت نے تلاوت کے لیے قرآن مجید کے نسخے کی طرف ہاتھ بڑھایا تو اس پر گرد و غبار تھا, حضرت کے ہاتھ پر لگ گیا. دو تین آدمی ٹیشو پیپر لے کر دوڑے کہ حضرت آپ کے ہاتھ پر گرد و غبار لگ گیا ہے, صاف کر لیجیے. دیکھو ہمیں اللہ والوں سے سیکھنا ہے. جب انہوں نے ٹیشو پیش کیا کہ حضرت گرد و غبار ہاتھ پر لگ گیا صاف کر لیجیے, حضرت کی آنکھ میں سے آنسو ٹپکنے لگے اور روتے ہوئے فرمانے لگے اللہ کی مبارک کتاب پر گرد و غبار ہے, اس کو صاف کرنے کی نہ تو فکر ہے نہ تو توفیق ہے. اور ایک خاکی پر خاک لگی, اس کو آپ صاف کرنے کے لیے پہنچ گئے. یہ بہت بڑا ایک لائیے لمحے فکریہ ہے. آج ہماری مساجد میں, مدارس میں, گھروں میں قرآن مجید کے نسخے ہوتے ہیں, اس پر گرد و غبار ہوتا ہے. یہ بھی قرآن کا ایک ظاہری ادب ہے, ہم اس کے نسخوں کو صاف ستھرا رکھیں. جیسے ہم اچھے سے اچھے کپڑے پہننا پسند کرتے ہیں, قرآن مجید کے اوپر کپڑا, کور, جزدان وہ بھی اچھے سے اچھا ہونا چاہیے. یہ ادب ہے, عظمت ہے, احترام ہے, یہ بھی قرآن مجید کا ایک حق ہے. اپنوں میں بیٹھے اسی لیے درد کی ناک رس کرو. سال تو مجھے یاد نہیں رہا, ایک مرتبہ دیوالی کے ایام میں ایک ہنگامہ ہو گیا کہ جو پٹاخے پھوڑے جاتے ہیں وہ پٹاخے جہاں پھوڑے گئے تو وہاں قرآن مجید کے صفحات میں وہ پٹاخے بنے ہوئے تھے اور وہ اس کو پھوڑا جا رہا تھا. تو کچھ مسلمان لوگوں کو وہ راستے کے اوپر قرآن کے اوراق پٹاخے پھوٹنے کے بعد کے ملے, تو انہوں نے وہاں کے ہندو بھائیوں کو کہا کہ تو ہمارے پوتر قرآن کے صفحات تھے. ہم تو کچھ بھی نہیں جانتے, ہم تو دکان سے خرید کے پٹاخے لائے, پھر دکاندار سے ملے, اس نے ہول سیلر کا نام بتایا کہاں سے میں لیتا ہوں. ہول سیلر کے یہاں پہنچے تو اس نے کہا میں تو فنا فیکٹری سے خریدتا ہوں. فیکٹری پر پہنچے, پورا منظم سکون کے ماحول میں کام کیا. فیکٹری کا مالک بھی ہندو تھا, وہ کہنے لگا کہ ہم تو کم قیمت کے اندر پٹاخے تیار ہو اور زیادہ منافع ہو, اس کے لیے مٹیریل جو خریدتے ہیں وہ کم دام کا خریدتے ہیں. اب جو بارود مسالہ بھرا جاتا ہے اس کے لیے کاغذ ہم کم سے کم قیمت کا ڈھونڈتے ہیں. تو جو لوگ یہ پرانے کاغذ, پرانے اخبار وغیرہ محلوں سے جمع کر کے خرید کر فیکٹریوں کو پہنچاتے ہیں, ان سے ہمیں کاغذ کم قیمت میں مل جاتے ہیں. जरा कि वो उसको पस्ती कहते हैं। अब उनको मिले जो महलों से लाते थे, लारियों में जो निकलते पुराने अखबार पुराने कागजात लोगों के घरों से खरीदने, उसमें कुछ मुसलमान थे, वो बेचारे पढ़े लिखे नहीं थे। उन्होंने कहा कि हम मुसलमानों के महलों में जाते हैं पुराने अखबार लेने के लिए, तो मुसलमान पुराने अखबार के साथ कुरान मजीद के पुराने नुस्खे भी हमें बेच देते हैं। और हमें तो पता ही नहीं कि ये कुरान है, हम तो कागज तोड़ के लेते हैं, जाकर फैक्ट्री को पहुंचा दिया, फैक्ट्री वालों को भी मालूम नहीं कि ये कुरान क्या और आप है। उन्होंने अंदर मसाला भरा और घटा के बना के बेचना शुरू कर दिया। गहराई में उतरे तो कुसुरवार हम निकले कि कुरान मजीद जब नुस्खा पुराना हो जाए तो अदब का अजमत का एहतराम का तकाजा ये था कि उसको अच्छे कपड़े में लपेट करके बादब पानी में या दफन कर देते। वो करने के बजाय दो चार रुपये के खातिर मुसलमान उसको पुराने अखबार के साथ बेच दे रहे हैं। ये अजमत, ये एहतराम, ये अदब कुरान मजीद के हुकूक में से, ये बहुत बड़ी खिदमत होगी कि जहां भी कुरान का नुस्खा नजर आए उसकी सफाई हो, उसके ऊपर जो है कपड़े का कवर चढ़ाया जाए, पुराने नुस्खों को बहुत अदब के साथ पानी में या दफन का निजाम बनाया जाए, ये कुरान के हुकूक में से। कुरान मजीद का एक हक ये बनता है उसको पढ़ना, सही पढ़ना और सही पढ़ाना, ये भी कुरान का हक बनता है। वरतिल कुरान तरतीला, कुरान सही पढ़ना, सही पढ़ाना कुरान मजीद का हक बनता है। आज मुसलमानों का एक बहुत बड़ा तबका ऐसा है, मैं मस्जिद में बैठा हूं, इतने सारे उलमा के दरमियान में और आप जैसी मुकद्दस जमात तलबाए अजीज के बीच में अल्लाह को गवाह रख के ये बात कह रहा हूं, सर जमीन गुजरात पर जहां 50 से ज्यादा दौरे हदीस के दारुलूम है, इस सर जमीन गुजरात पर मैं 65 साल के मुसलमान बूढ़ों को मिला हूं कि जिनको कुरान किया है वो लफ्ज भी मालूम नहीं है, अल्लाह को गवाह रख के कहता है। एक चीज जो कम्युनिज्म के जहरीले असरात के नौसत में हमने इमाम बुखारी रहमतुल्लाह अलैह के मजार और इमाम तिर्मिजी के यहां देखिए, हमारे हजरत शेखुल मशाइख हजरत मुफ्ती अहमद साहब और दीगर अकाबिरीन के साथ जब हम बुखारा गए थे, फिर वहां से काशकंद, खरकंद, समरकंद इमाम बुखारी के मजार पर भी जाना हुआ, बहुत बड़ा म्यूजियम भी बना है, दुनिया भर की हुकूमतों ने वहां कुरान के अच्छे अच्छे नुस्खे वक्त किए, उसका पूरा एक म्यूजियम है, वहां अपनी आंखों से देखा सैकड़ों उज्बेकिस्तान के मुसलमान मर्दों को औरतों को कि जो उस म्यूजियम में आकर के कुरान को हैरत भरी नजर से देखते, वो اور روتے ہوئے کہتے ہیں کہ زندگی میں پہلی مرتبہ قرآن دیکھا. یہ اس سرزمین کی بات کرتا ہوں جہاں سے دنیا کو بخاری ملی, ترمذی ملی, خواجہ عبید اللہ احرار اور خواجہ بایزید بستامی, عبد الخالق نقشبندی جیسے بڑے بڑے اولیاء جہاں سے امت کو ملے, اس سرزمین پر کمیونزم کے زہریلے اثرات کی نحوست اس وقت ہے کہ قرآن کے نسخوں کو دیکھنے کے لیے لوگ ترس رہے, تڑپ رہے, رو رہے. ایک طبقہ امت کا یہ ہے, ایک طبقہ امت کا یہ ہے جو قرآن پڑھتا ہے, لیکن قرآن جیسا پڑھنا چاہیے ایسا نہیں پڑھتے. بہت بڑا ایسا طبقہ ہے. ہمارے یہاں سینکڑوں مکاتب قائم ہیں لیکن وہاں قرآن مجید کی تعلیم کا نظام نہایت قابل رحم, قابل فکر. ایک طبقہ وہ بھی ہے اور ماشاءاللہ ایک طبقہ وہ ہے جن کو ہم سن رہے ہیں ابھی مجلس میں. یہ قرآن کا حق ہے, صحیح پڑھنا, صحیح پڑھانا یہ حقوق قرآن میں شامل ہے. اور یاد رکھیے جتنے فضائل ہیں, اجر و ثواب کے وعدے ہیں, وہ صحیح تلاوت پر ہے. صحیح تلاوت پر اجر و ثواب کے وعدے ہیں. قرآن مجید کا ایک حق یہ بھی بنتا ہے, تلاوت کرو اور پابندی کے ساتھ تلاوت کرو, معمول بناؤ اس کو. تلاوت کی ایک خاص مقدار ہمارے معمولات میں شامل ہو. سن 2006 میں پہلی مرتبہ حضرت دامن برکاتہ کے ساتھ زامبیا جانا ہوا, حضرت مولانا عبدالرحیم صاحب مطالعہ رحمۃ اللہ علیہ حیات تھے, حضرت دامت برکاتہ نے مولانا عبدالرحیم صاحب کو پوچھا کہ حضرت شیخ مولانا محمد زکریہ صاحب رحمۃ اللہ علیہ روزانہ اتنی تلاوت کرتے تھے, یعنی سال میں تدریس کے دنوں میں, جن دنوں میں تدریس ہوتی تھی, مہمانوں کی آمد ہوتی تھی, خطوط کا جواب لکھواتے, خانقاہی نظام ہے, ذکر کی مجلس ہے, تصنیفی تاریخی کام ہے, وہ سلسلوں کے ساتھ سال بھر حضرت کی کتنی تلاوت ہوتی تھی. تو ان مشغولیات کے ایام میں روزانہ 7-8 پارے حضرت کا تلاوت کا معمول تھا. اور آج شیطان نے ہم لوگوں کو بانی سکھا رکھے, ہمیں مطالعے سے وقت کہاں, سبق سے وقت کہاں کہ ہم تلاوت اور تسبیحات کے معاملات پورے کریں. ان حضرات نے تدریس, تصنیف, تعلیف, تزکیہ, سلوک و احسان کا ایسا تاریخی کام کیا اور ساتھ میں اپنے نجی معاملات میں تلاوت کی یہ پابندی کہ ترتیب پوچھی حضرت نے کیسے اتنے پارے. اگر مثلاً ظہر کی سنت میں ایک پارا پڑ گیا, عوابین نے دو پارے پڑھ لیے, پھر ہونا وقت مدرسے جاتے آتے ایک پارا پڑ گیا, اس طرح روزانہ 7-8 پارے نہایت مشغولیت کے ایام میں تلاوت کا معمول ہوتا ہے. اولائے کا بائی تجیلی مسلی, یہ ہمارے باپ دادا ہیں جو قرآن کی تلاوت کا ایسا معمول رکھتے تھے, ایسا معمول کا نظر آتا. حضرت عبدس، حضرت مولانا اشتاق احمد زمان صاحب دامت برکاتہ نے وہ جو نیا ایڈیشن آیا فیضان محبت، عرفان محبت، اشعار کا مجموعہ اور تشریح کا، اس میں نقل کیا ہے کہ حضرت کے شیخ الشیخ، حضرت کے مرشد ثانی حضرت مولانا محمد احمد صاحب پرتاپ گڑھی رحمۃ اللہ علیہ اور ان کے شیخ حضرت مولانا بدر علی نقشبندی رحمۃ اللہ علیہ عجیب بات نقل کی ہے. نقل کیا کہ وہ قرآن کے بھی حافظ تھے، بخاری کے بھی حافظ تھے، اور ان کا سال بھر کا یہ معمول تھا کہ روزانہ ایک قرآن اور ایک مرتبہ بخاری کی تلاوت کر لیا کرتے تھے. روزانہ کے معمولات میں کیسے ہمارے کام اللہ تو قرآن کی تلاوت، صحیح تلاوت اور پابندی کے ساتھ تلاوت، یہ قرآن کے حکم سے. قرآن کا ایک حق ہے حفظ. انا نحن نزلنا الذکر وانا له لحافظون. حفظ. اور حضرت الاستاذ قاضی احمد اللہ صاحب نور اللہ مرتضو فرماتے تھے حفظ کا مطلب ہے حفظ صدری، یعنی سینے میں قرآن حفظ یاد ہو. اب تو ہمارا قرآن مصاحف میں یاد ہے، سینے میں قرآن حفظ کب ہوگا؟ جب اس کی پابندی کے ساتھ تلاوت کا اہتمام کرے. حق قرآن مجید کا، قرآن مجید کا ایک حق ہے. انزل القرآن علی سبعۃ احرف. ماشاءاللہ ہمارے مدارس عربیہ کی ایک جماعت اس مبارک خدمت میں لگی ہوئی ہے، حق ادا کر رہے ہیں، قرآن مجید کی قراءات کو زندہ رکھے ہوئے ہیں. اس پیاری کڑی میں آپ کا یہ گھر بھی شامل ہے، ورنہ ایک موقع کے اوپر ایک حدیث پڑھانے والے نے تیرا تے سبا پہلی مرتبہ کا سنی دے تیرا سیاتی کی سفر ہے. ان بیچاروں کو معلوم ہی نہیں کہ یہ تیرا تے سبا اس طرح پڑھی جاتی ہے. آج الحمدللہ ہمارے خواص اہل مدارس سے آگے چل کر ہمارے خطے کے عوام بھی تیرا تے سبا اشرا سے واقف ہو رہے ہیں. حق قرآن مجید کا، قرآن مجید کا ایک حق بنتا ہے اس کے معانی کو سمجھنا، اس کی تفسیر کو سمجھنا. افلا یتدبرون القرآن. تدبر سمجھ فہم، یہ بھی حق ہے قرآن مجید کا. آج مسلمان نہ جانے کیا کیا چیزوں کو سمجھتے ہیں، سمجھنے کی کوشش کرتے ہیں. آج کل عام مسلمانوں کو سوال کیا کرتا ہوں کہ سورۃ الفاتحہ کتنے سالوں سے پڑھ رہے ہیں؟ کتنے مسلمان سورۃ فاتحہ کا ترجمہ جانتے ہیں کہ اللہ کیا فرمائے؟ کتنے مسلمانوں کے علموں میں سورۃ الفاتحہ کا ترجمہ؟ ماضی قریب کے ہمارے ملک کے صدر جمہوریہ مسلم اے پی جی عبد الکلام سائنس، بڑے سائنٹسٹ تھے، میزائل مین ان کو کہا گیا. ملک میں ایٹمی ترقی میں ان کی بڑی خدمات ہے. وہ بہار جامعہ رحمانیہ منگیر خانقاہ شریف تشریف لے گئے تھے جب وہ صدر جمہوریہ تھے اس دور میں. جیسے ہمارے معمول ہے مہمان آئے تو بچوں کو جمع کر دو, بیان کر دو, نصیحت کر دو. بہت اچھا سلسلہ ہے مدارس میں. راشٹرپتی جی کو کھڑا کر دیا کہ طلبا کے سامنے بیان کرنا ہے. تو صدر جمہوریہ پوری وہ رپورٹ چھپی تھی نقل اخبار میں, وہ کھڑے ہوئے لوگ بھی ڈر کے. آج ملک کے صدر جمہوریہ راشٹرپتی میزائل مین اتنے بڑے سائنٹسٹ وہ طلبا سے کیا بات کریں گے, کیا خطاب کریں گے. تو انہوں نے کھڑے ہو کر کے وہاں طلبا سے کہا میں سورۃ الفاتحہ تمہیں پڑھ کے سناتا ہوں. اول تو یہ کہ میں صحیح پڑھ رہا ہوں آپ سنیے, پھر میں اس کا ترجمہ کرتا ہوں. آپ ترجمہ سنیے کہ میں صحیح کرتا ہوں کہ نہیں. پھر انہوں نے سورۃ الفاتحہ پڑھی اور بالکل صحیح صحیح سورۃ الفاتحہ کا ترجمہ کیا. امت مسلمہ کو اس وقت قرآن کے معانی, قرآن کی تفسیر, قرآن کا مفہوم, قرآن میں اللہ کیا فرمانا چاہتے ہیں وہ بتانا, یہ بھی قرآن کا بہت بڑا حق بنتا ہے, بہت بڑا حق بنتا ہے. جا بجا در سے قرآن کے حلقے ہو, تفسیر کی مجلسیں ہو بستیوں میں, قرآن کا معنی سنایا جائے, تفسیر سنائی جائے, یہ قرآن مجید کا حق بنتا ہے. قرآن کا ایک حق یہ ہے کہ قرآن کے مطابق ہماری زندگی ہو جائے. صفحات قرآن لمحات حیات بن جائے, یہ حق قرآن کا. جو پڑھا قرآن میں وہ ہماری عملی زندگی میں, یہ حق قرآن مجید. اور قرآن مجید کا ایک حق یہ ہے کہ اللہ کے جو بندے قرآن کے الفاظ اور معانی سے واقف نہیں ہیں ان کو قرآن صحیح الفاظ کے ساتھ پہنچاؤ, سکھاؤ, اس کے معانی سکھاؤ, یعنی قرآن کی تبلیغ ترویج اشاعت کرو. ہم موت کہتے ہیں سنتے تقریر میں, بلغوا عنی ولو آیا, بلغوا عنی ولو آیا. پھر ہم تقریر میں یہ بھی کہتے ہیں کہ نون قاف یہ بھی ایک آیت ہے, یعنی چھوٹی سے چھوٹی آیت ہے. لیکن کبھی ہم جائزہ لے لیں اپنی ذات کا, قرآن کے الفاظ, قرآن کے الفاظ کی ترویج, قرآن کے الفاظ کی ترویج ہم نے آج تک کتنی کی. یہ حق ادا کرنا ہے ہمیں قرآن کا. الفاظ قرآنی عام کرو, صحیح صحیح امت کو پہنچاؤ, قرآن کے معنی پہنچاؤ, قرآن کے احکام پہنچاؤ, قرآن کی دعوت امت کو پہنچاؤ. یہ حق ہے قرآن کا. حضرت مولانا عبید اللہ صاحب بلیالی رحمۃ اللہ علیہ لاہور تشریف لائے تھے, وہ جو سالانہ تشکیلی دورہ ہوتا ہے اکابرین کا, تو پہلے بڑے لوگ آتے تھے. حضرت مولانا عبید اللہ صاحب رحمۃ اللہ علیہ ایک مرتبہ تشریف لائے, وہاں لاہور کی مسجد میں جامعہ میں ارشاد فرمائی, بڑی عجیب بات فرمایا کہ قرآن کا نزول ہوا ہے دعوت کے اسفار اور میدان میں, کہ اللہ کے نبی صلی اللہ علیہ وسلم بدر میں تشریف لے گئے، قرآن نازل ہو رہا ہے، حدیبیہ تشریف لے گئے، قرآن نازل ہو رہا ہے، تبوک تشریف لے گئے، قرآن نازل ہو رہا ہے۔ قرآن کا نزول ایک بہت بڑا حصہ قرآن کا اسفار میں ہوا، اللہ کے نبی صلی اللہ علیہ وسلم کے دینی اشاعتی اسفار میں ہوا۔ کہ اگر قرآن کا صحیح فہم حاصل کرنا ہو تو اس کے لیے قرآن کے دعوتی اسفار کرنے ہوں گے، تو قرآن کا صحیح تدبر فہم حاصل ہوگا۔ یہ بھی قرآن کا حق ہے کہ قرآن کی دعوت لے کر چلو، قرآن کی اشاعت کرو، قرآن اللہ کے بندوں تک پہنچاؤ۔ اور جہاں آج تک قرآنی مکاتب نہیں ہیں وہاں قرآنی مکاتب قائم کرو، جہاں قرآن کی صحیح تعلیم نہیں ہوتی وہاں قرآن مجید کی صحیح تعلیم زندہ کرو۔ یہ قرآن مجید کا حق بنتا ہے۔ الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ اولئک یؤمنون بہ۔ یہ حقوق ہے قرآن کے جو ادا کرنا ہماری ذمہ داری بن گئی۔ پر دیکھیے، دنیا کو جو سمجھنا ہو سمجھے کہ بہتر آدمی کون سا، اچھا آدمی کون سا، ہمارا تو ایمان ہے خاتم الانبیاء حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی فرمائی ہوئی باتوں پر۔ حضور نے بہتر آدمی کس کو کہا؟ خیرکم من تعلم القرآن وعلمہ، قرآن سیکھے اور سکھلاوے، اس کو لسان نبوت نے سچی زبان نے بہترین انسان قرار دیا۔ یہ جماعت جو کل قرآن کے الفاظ پڑھا رہے ہیں، کل قرآن کا معنی پڑھا رہا ہے، یہ اس کائنات کی بہترین جماعت ہے۔ خیرکم من تعلم القرآن وعلم۔ اور دیکھیے اس حدیث کی ایک قرات یہ آئی ہے، خیرکم من تعلم القرآن او علمہ۔ واو والی قرات میں کیا ہوگا کہ قرآن سیکھا اور سکھایا، تب جا کے خیرکم بہترین ہونے کا احساس ملے گا۔ لیکن یہ جو دوسری قرات ہے اس میں تو بڑی آسانی ہو گئی، خیرکم من تعلم القرآن او علمہ، قرآن سیکھا یا سکھایا، دونوں میں سے ایک کام کرنے کی بھی سعادت مل گئی تو انشاءاللہ اللہ کے یہاں خیرکم کا مصداق بن جائے۔ دو میں سے ایک سعادت بھی ملے، یا سیکھے یا سکھاوے، خیرکم کی سعادت انشاءاللہ نصیب ہو جائے گی۔ اور اللہ تعالیٰ ہمیں قرآن کا حق ادا کرنے والا ایسا بنا دے رہے کہ قرآن کا عاشق بنا دے۔ ان تجعل القرآن ربیع قلبی، ہمارے دلوں کی باہر قرآن ہو جائے، ایسا خدا ہمیں عاشق بنا ہے۔ تو روح البیان میں ایک واقعہ لکھا ہوا ہے، حضرت مولانا فضل الرحمان صاحب گنج مراد آبادی رحمۃ اللہ علیہ، جو حضرت مولانا قمر الزمان صاحب کے پیر کے پیر کے پیر ہوتے ہیں، تیسرے اوپر کے بزرگ ہوتے ہیں، ان کے حالات میں لکھا ہے۔ حضرت فرماتے تھے میاں جب جنت میں جائیں گے انشاءاللہ اللہ لے جائے گا، اور کہا کہ حوریں آئے گی، مشہور ہے کہ 72 حورے اول مرحلے میں جنتیوں کو ملے گی، کیسے عاشق قرآن میں फरमाते थे कि जब वो हूरें आएगी तो मैं उन हूरों को कहूंगा तुम मेरे इर्द गिर्द बैठ जाओ, फजल रहमान तुम्हारे बीच में बैठता है। फिर मैं उन हूरों से खिताब करके कहूंगा जन्नत में कि मैं कुरान पढ़ता हूं, तुम मेरा कुरान सुनती रहो। फिर कहूंगा उनसे मेरे पैदा करने वाले की कसम, मुझे कुरान पढ़ने में वो मजा आता है जो तुम हूरों के साथ सोने में भी वो मजा नहीं आता। ये वाकया लिखा हुआ है। अल्लाह मुझे आपको कुरान का ऐसा आशिक बना दे। इसको कहते हैं अंतजाल कुरान रबीया कल्बी, हमारे दिलों की बहार ए अल्लाह कुरान मजीद को बना दीजिए। और जब कुरान के हुकूक अदा करेंगे तो फिर क्या मिलेगा? फिर वो मिलेगा जो हम खत्म कुरान पर दुआ पढ़ते हैं, वो मिलेगा इन हुकूक के अदा करने पर। अल्लाहुम्मा आनिस वाशती फी कब्री, अल्लाहुम्मा रहमनी बिल कुरानिल अज़ीम, ये हुकूक अदा करने पर है। ए अल्लाह कब्र में उन्स कुरान की बरकत से, रहमत कुरान की बरकत से, कब्र की तारीखियों में रोशनी और उजाला कुरान की बरकत से, ये हुकूक के कुरान के अदा करने पर है। अल्लाहुम्मा आनिस वाशती फी कब्री, अल्लाहुम्मा रहमनी बिल कुरान अल अज़ीम, वज्अलहु ली इमामन व नूरन व हुदन व रहमा, ये हुकूक अदा करने पर ये चीजें हैं। और बड़ी चीज किया ये दुआ मांगा करो अल्लाह ताला से, हदीस में पढ़ा आपने, पढ़ लेंगे। कयामत के मैदान में एक जमात होगी जिस जमात के लिए ऐलान होगा, कहां है वो जमात? अहलुल कुरान हुम अहलुल्लाह व खासतु, अहलुल कुरान हुम अहलुल्लाह व खासतु। हालांकि हम सूरह इखलास में अकीदा पढ़ते हैं लम यलिद व लम यूलद وَلَمْ يَكُنْ لَهُ كُفُوًا أَحَدَ, یہ عقیدہ پڑھتے ہیں, لیکن محشر میں اعلان ہوگا اللہ کے اہل کہاں ہیں, فیملی والے کہاں ہیں, خاندان والے کہاں ہیں, کون ہے اللہ کے اہل؟ اہل القرآن ہم اہل اللہ, قرآن والے वो अल्लाह के अहल है, अल्लाह के फैमिली के मेंबर है, अल्लाह के घर के अफराद है। वह खास तो और अल्लाह के खास बंदों में से हैं वो कुरान वाले। बस ऐसी जिंदगी अल्लाह करे हमारी हो जाए, और महशर में अल्लाह मेरा आपका हर शरा इस मुबारक जमात में फरमा दे। अहलुल कुरान हम अहलुल्लाह व खासतु वाली मुबारक जमात में अल्लाह हमें शामिल करवाए। कितने खुश नसीब बंदे जो कुरान पढ़ाते पढ़ाते दुनिया से गए, जिंदगी कुरान पढ़ाने में गुजरी, कुरान की खिदमत में जिंदगी गुजर गई। अल्लाह अकबर, सुनते रहते हैं आप लोग, मैं भी सुनता हूँ, आप भी सुनते रहते हैं। तो कुरान की खिदमत करते करते मौत आवे, ये इंसान की जिंदगी की बहुत बड़ी सआदत है, बहुत बड़ी सआदत, बहुत बड़ी सआदत। वालिद ने 50 साल कुरान पढ़ा है। कारी साहब के वालिद के दोस्तों में से ऐसे में कुरानी एक जमात 50 साल से जुड़ा था कुरान की खिदमत की। एक मरतबा बीमार हो गए, फायदा होगा आपको इस वाकये से इंशाल्लाह। बीमार हो गए, सबक पढ़ाते पढ़ाते बीमार हो गए, आखिरी हालत हो गई, कलमे की तलकीन होने लगी, वो लैंडलाइन फोन थे, मोबाइल तो थे नहीं। डाके दफ्तर में फोन गया बड़े भाई का, ये उसको सबक से जरा छुट्टी लेकर भेजो और इसका की आखिरी आदत है। फिर सवारी की भी सहूलतें इतनी नहीं थी, दफ्तर से पर्ची आई तो मैं फिर रवाना हो गया। चौथे घंटे का वक्त था सुबह का, मैं पहुंचा इतने में पापा कुछ हो गया था अच्छा खासा। उन्हें पहले पूरी बस्ती के अक्सर लोग जमा हो गए थे, इफाका हो गया तो लोग चले भी गए थे। मैं पहुंचा तो मरहूम की चारपाई के सामने घड़ी रहती थी, तो उन्होंने जब होश संभाला तो आप खोल के मुझे दे गए, घड़ी दे गए। फिर मुझे हिम्मत करके पूछा कि ये तो चौथे घंटे का सबक का वक्त, तू यहां कैसे, यहां कैसे। फिर मेरे कहने से पहले बड़े भाई ने कहा कि वो तो आपकी आखिरी हालत हो गई थी, कलमा तलकीन कर रहे थे, पूरा महल्ला जमा हो गया था, तो हमने फोन करके उसको बुला लिया। तो क्या बात कही उस बूढ़े बाप ने, कहने लगे बेटा दिल ये चाहता है कि मैं यहां मकतब में बैठ के बच्चों को कुरान पढ़ाता हूं, तू वहां डाभेल में बैठकर तफसीर का सबक पढ़ाता हो, इस हाल में तेरे बाप की रूह निकले, इस हाल में तेरे बाप की रूह निकले, याद जो जिंदगी की है। ये है कि कुरान खत्म नहीं होता, कुरान ने जिंदगियां खत्म कर दी है। जो सूरत में दर्श कुरान का मुकम्मल हुआ, कोरोना की बरकत से हमने 32 साल का अंदाजा लगाया था, लेकिन कोरोना रहमत बन गया और अल्हम्दुलिल्लाह मुकम्मल हो गया। तो तकमील की मजलिस के मौके पर हजरत रहमत बरकातुहु ने फरमाया कुरान खत्म नहीं होता, कुरान ने जिंदगियां खत्म कर दी है। अल्लाह मुझे और आपको कुरान का ऐसा आशिक बना दे रहे हैं। वाकिया सुनाकर बात मुकम्मल कर देते हैं। अफ्रीकी मुल्कों के एक सफर में हजरत दामद बरदा दोनों तिलावत कर रहे थे फ्लाइट में, मामूलात तहज्जुद सब और सलात तस्बीह वो भी फ्लाइट में होती है, मामूलात छत्ते में 50 सफर में देखा सलात तस्बीह तहज्जुद अवाबीन तिलावत की मकदार फ्लाइट में भी जारी रहती है। तो तिलावत फरमा रहे थे, वो एयर होस्टेस अंदर जो जहाज में शिरकत करके, तो वहां बार बार आती जाती मरहूम मुफ्ती मिंटी साहब भी सफर में साथ थे, तो उनको इंग्लिश में पूछती है कि ये कौन है, तो उन्होंने कहा कि वो मेरे रूहानी अब्बा है। कब मुझे एक बात पूछनी है कि उनके चेहरे के ऊपर जो चमक है शाइनिंग, ये कौन सी क्रीम लगाकर ये शाइनिंग इनको आई है। एयर होस्टेस पूछती है, तो उसकी विनती साहब ने उसको समझाया ये जो पढ़ रहे हैं हाथ में, इट इज अ हॉली नोबल कुरान, वो कुरान मुबारक मुकद्दस किताब है, ये उसका नूर उनके चेहरे पर चमक रहा है, ये कोई क्रीम की चमक नहीं है। वो इतनी मुतासिर हुई कि फ्लाइट वहां एक जगह लैंड होने के वक्त पर वो पूछ रही है कि मुझे ये कुरान मिलेगा क्या, मिलेगा तेरा एड्रेस दे दे। मुफ्ती मिंटी साहब ने उसको बाकायदा कुरान पहुंचाया बाद में कुरियर के जरिए, और फिर आखिर एक वक्त वो आया कि वो एयर होस्टेस ईमान ले आए कि कुरान के अनुवाद की बात है, ईमान ले आए वो। तो जब हम कुरान से इश्क पैदा करेंगे, कुरान से मोहब्बत पैदा करेंगे, कुरान के हुकूक पैदा अदा करेंगे, तो इंशाअल्लाह अज़ीज दुनिया में भी हम अहले कुरान के ज़मरे में और वहां पर भी अल्लाह ताला इकराम और एजाज से नवाजेंगे। شکریہ ادا کرتا ہوں
کہ فقیر کو آپ کی اس مبارک مجلس میں شرکت
کا موقع عنایت فرمایا. جیسے کہ میرقات مشکات شریف کی شرح مزائر حق میں حضرت عثمان غنی رضی اللہ عنہ کا ایک اثر نقل کیا گیا ہے, میرقات میں بھی ہے شرح مشکات میں باب علی الحق کے ذیل میں, کہ سیدنا حضرت عثمان غنی رضی اللہ عنہ نے ایک گورا گورا بچہ دیکھا تو ارشاد فرمایا دو ویڈیو زخانا, اس کی تھوڑی پر کالا دھبا لگا دو تاکہ کسی کا نظر نہ لگے. میں یہ سمجھتا ہوں کہ آپ کا اتنا حسین پر رونق پر نور جلسہ اس کو کئی نظر نہ لگ جا رہے, تو کم سے کم دھبا ہی صحیح
تاکہ کسی کے نظر نہ لگے.
اللہ تعالی ہم سب کو خدا میں قرآن میں شامل فرما دے, موت تک اللہ قرآن کی خدمت کے لیے قبول فرما لے. ایک ہمارے بزرگ کا انتقال ہوا جمعہ کا دن تھا, سورہ کاف پڑھ رہے تھے, اشارہ ہو گیا ہوگا سورہ کاف بند کی سورہ یاسین شروع کی, فبشرہ بمغفرۃ واجر عظیم, پہنچے اور روح قبض ہو گئے. اسی قرآن سے محبت ہو گئی. اللہ مجھے آپ کو قرآن پڑھتے پڑھتے پڑھاتے پڑھاتے قرآن کی خدمت کرتے کرتے دنیا سے جانے کی سعادت اور موقع عطا فرمائے. عزائم کرو کہ موت تک انشاءاللہ قرآن کی خدمت کرنی ہے, لفظاً معنی جس طرح بھی ہو سکے قرآن مجید کی خدمت, اور اس کے لیے دعا مانگو اللہ سے
کہ اللہ اپنی مقدس کتاب کی خدمت سے ہمیں محروم نہ کرنا, موت تک اس میں ہمیں لگائے رکھنا. اللہ تعالیٰ ان باتوں کو میرے لیے آپ کے لیے دارین کی سعادت کا ذریعہ بنا رہے.
آپ حضرات نے سنا, اس پر میں شکریہ ادا کرتا ہوں. واخر دعوانا الحمدللہ رب العالمین.